الرحمن الرحيم. لقد صدق الله رسوله الرؤيا بالحق لتدخلن المسجد الحرام إن شاء الله آمنين محلقين رؤوسكم ومقصرين لا تخافون فعلم ما لم تعلموا فجعل من دون ذلك فتحا قريبا. رؤیا سے مراد ہے نبی کریم صلی اللہ علیہ وسلم کا خواب مبارک. اس خواب کے بارے میں دو روایت سے مفسرین کی. ایک روایت یہ ہے کہ یہ خواب نبی کریم صلی اللہ علیہ وسلم نے حدیبیہ میں دیکھا تھا, اور بعض کہتے ہیں کہ یہ خواب آپ نے حدیبیہ والے سال مدینہ کے اندر رہتے ہوئے دیکھا تھا, اور اس خواب کا خلاصہ یہ تھا کہ آپ صلی اللہ علیہ وسلم اپنے صحابہ کے ساتھ مکہ مکرمہ میں داخل ہوئے, بہت سو نے احرام کھولنے کے وقت حلق کیا, بعضوں نے قصر کیا. پھر یہ خبر نبی کریم صلی اللہ علیہ وسلم کے صحابہ کو سنائی گئی تو سب خوش ہو گئے, اور جب وہ حضور کے ساتھ نکلے تو کافروں نے ان کو روک دیا اور واپس آنا پڑا. تو اس خواب کے بارے کے اندر بہت سے منافقین نے اشکال سے کام لیا. چنانچہ عبداللہ ابن ابی, عبداللہ ابن نفیل, رفاع ابن الحارث, اس طرح کے لوگ کہنے لگے کہ ہم نے تو نہ حلق کیا, نہ قصر کروایا, نہ مسجد حرام دیکھی, اللہ کی قسم, مطلب کیا آپ کے نبی کا خواب پورا نہیں ہوا. کہتے ہیں کہ یہی بات بعض کافروں نے بھی کہی تھی, اور اس میں یہ بات بھی ہے کہ جب حدیبیہ سے واپسی ہو رہی تھی تب صحابہ کرام میں سے بعض نے نبی کریم صلی اللہ علیہ وسلم سے دریافت کیا کہ حضور, کیا آپ نے خواب دیکھا نہیں تھا اور آپ نے خواب کی تفصیلات ہم کو بتائی نہیں تھی کہ ہم حرم داخل ہو رہے, عمرہ کر رہے ہیں؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا جی ہاں میں نے خواب دیکھا تھا, میں نے تم کو بتلایا تھا, لیکن کیا میں نے اس خواب میں تم سے یہ کہا تھا کہ اسی سال کے اندر یہ خواب پورا ہوگا, ایسا میں نے کہا تھا؟ صحابہ نے کہا نہیں. بس اگر میں کہتا کہ اسی سال یہ خواب پورا ہوتا تو سوال کی بات تھی, لیکن خواب مطلق تھا, ہم نے اس کو اپنے شوق اور رغبت سے مقید کر دیا کیونکہ حضرات صحابہ کو شوق تھا, مکہ کی یاد آ رہی تھی, کعبۃ اللہ کی یاد آ رہی تھی, عمرے کرنے کی ایک خوشی تھی, اس وجہ سے انہوں نے مقید کر کے اسی سال کر لیا. تو اس آیت کے ذریعے سے اللہ تعالیٰ نے یہ بات بتلا دی کہ یقیناً اللہ تعالیٰ نے اپنے نبی کے خواب کو صحیح اور سچا کر کے دکھلایا. نبی نے جو خواب دیکھا تو وہ خواب برحق, اور انبیاء علیہ السلام کے خواب وحی کے درجے میں ہوتے ہیں کہ مسجد حرام میں داخلہ ہوگا, کیسے داخلہ ہوگا؟ امن کے ساتھ, سکون اور چین کے ساتھ. دیکھو یہاں دو لفظ آئے, ایک لفظ آمینین آیا, دوسرا لفظ آیا لا تخافون. اس کا مطلب یہ ہے کہ جب تم حرم میں داخل ہوں گے, حرم میں ہی مقیم رہو گے, تب بھی تم اطمینان سے رہو گے, حرم سے واپس مدینہ آؤ گے تب بھی اطمینان سے رہو گے. تو حرم جانا, وہاں رکنا, وہاں سے واپس آنا, یہ سب چیزیں سکون اور اطمینان سے ہوگی, کوئی لڑائی جھگڑا فساد نہیں ہوگا. اور لا تخافن کا مطلب یہ نکلتا ہے कि आइंदा भी तुम लोगों के लिए अमन इत्मीनान रहेगा। चुनाचे सन 7 हिजरी में जब कजा करने गए तब भी अमन इत्मीनान रहा। मक्का वालों ने 3 दिन के लिए पूरा मक्का खाली कर दिया और सहाबा ने इत्मीनान से उमरा किया और वापसी हो गई। और बाज़ हज़रात कहते हैं कि इसका मतलब है आमिरीन और ला तखाफुन दो लफ्ज का, कि एहराम की हालत में भी इत्मीनान होगा और एहराम खोलने के बाद भी इत्मीनान होगा। क्योंकि तुम जा रहे हो हालत एहराम में, वापसी होगी एहराम खोल करके, दोनों हालत में अमन है, कोई झगड़ा फितना नहीं होगा। अब ये जो जुमला कहा गया बीच में इंशा अल्लाह, तो उसके बारे में ये इश्काल पैदा होता है कि बंदों के जो काम होते हैं उस काम के अंदर तजब्जुब होता है। अल्लाह ताला के काम तो हतमी हुआ करते हैं, फिर वहाँ इंशाल्लाह कहने का क्या मतलब। तो नंबर एक, यहाँ जो अल्लाह के कलाम में इंशाल्लाह कहा गया, ये बंदों को इंशाल्लाह की तालीम देने के वास्ते कि बंदे हर हर काम अल्लाह की मशीयत के हवाले करके रखे। नंबर दो, इमाम इब्ने कसीर रहमतुल्लाह अलैह फरमाते हैं, या इंशाअल्लाह ताकीद के माने में आया है। नंबर तीन, बात कहते हैं कि ये इंशाअल्लाह बतौर तबर्रुक के यहाँ पर इस्तेमाल हुआ है। नंबर चार, ये मलाइका के फरिश्तों के कलाम की हिकायत है, जो मलाइका नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये बात पहुंचाने के लिए आए थे। नंबर पाँच, ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के कलाम की हिकायत है, जो कलाम हुजूर ने सहाबा को सुनाया था उसकी जो है ये हिकायत है, उसमें इंशाअल्लाह है। गोया ये कलामुल्लाह के कुबेल से नहीं है, बल्कि मलाइका या हुजूर के कलाम की कलाम इलाही में हिकायत हुई है, और गैरुल्लाह के कलाम में इंशाअल्लाह इस्तेमाल करना मुस्तहसन और पसंदीदा है। नंबर छः, बाज़ मुफस्सिरीन फरमाते हैं बाज़ मरतबा किसी काम का करना कतअन तय होता है कि ये काम करना ही करना है, लेकिन किसी मसलहत से बताना नहीं होता, वहाँ पर भी लफ्ज इस्तेमाल किया जाता है इंशाअल्लाह का। मुहल्लिकीन रुऊसकुम, तुम लोग तुम्हारे सरों को हलक कराओगे, इसलिए बाज़ मुफस्सिरीन ने नकल किया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हलक का हज्जतुल विदा में करवाया और कसर उमरतुल कजा में करवाया। मुहल्लिकीन रुऊसकुम, तुम तुम्हारे बालों को हलक करोगे, व मुकस्सिरीन, बाज कसर करेंगे, अगरचे कसर करना अफजल है। ला तखाफून, और इस पूरे सफर के अंदर तुम्हें कोई खौफ नहीं होगा और आइंदा भी नहीं होगा। तालिम मालम तालमू, जो बात तुम नहीं जानते हो अल्लाह ताला ने वो बात जान रखी थी, अल्लाह के इल्म में अजल से थी कि सुलह होगी उमरा नहीं होगा, और उस सुलह के फवाइद तुम्हारे सामने आएंगे। फजअला मिन दूनी ज़ालिका फतहन करीबा, अल्लाह ताला ने इसके सिवा यानी हरम में दाखले के सिवा तुमको एक नज़दीक के ज़माने की फतह अता फरमाई, और इस फतह से मुराद है फतह खैबर। और आइंदा साल उमरतुल कज़ा नसीब हुई, जिसके अंदर 3 दिन आप सल्लल्लाहु अलैहि वसल्लम वहाँ पर मुकीम हुए। हुवल्लज़ी अरसल रसूलहु बिलहुदा व दीनिल हक लियुज़हिरहु अला दीनि कुल्लिह वकफा बिल्लाहि शहीदन मुहम्मदुर रसूलुल्लाह। वही अल्लाह जिसने अपने रसूल को भेजा हिदायत के पैगाम को लेकर के और सच्चे दीन को लेकर के, ताकि वो तमाम दीनों के ऊपर उसको गालिब कर दे। तमाम दीनों के ऊपर गालिब करने का क्या मतलब। नंबर एक, मुशरिकीन अहले किताब उन तमाम अदियान के ऊपर दलाइल और हुज्जत और हक्कानियत के एतबार से اسلام ہمیشہ غالب رہے گا. کوئی بھی دوسرے مذہب والا دلائل کے اعتبار سے مناظرے اور مباحثے میں اسلام پر غالب نہیں آ سکتا. نمبر دو, اس کے اندر مراد یہ ہے کہ اللہ تعالی دوسرے ادیان کے مقابلے میں ہمیشہ اسلام کو عزت عطا فرمائیں گے. تیسرا مطلب یہ ہے کہ ظاہری غلبہ کہ پورے عالم میں اسلام ہی اسلام رہے, یہ حضرت عیسیٰ علیہ السلام کے نزول کے بعد دنیا کے اندر ہوگا, اور ایسے حکومتی اعتبار سے غلبہ خلافت راشدہ کے دور میں بھی ہو چکا. وکفا باللہ شہیدا, اللہ تعالیٰ گواہی دینے کے واسطے کافی ہے کہ یہ جو وعدہ کیا گیا اسلام کے غلبے کا وہ ہو کر کے رہے گا. بعض نے کہا کہ اس گواہی کا مطلب ہے نبی کریم صلی اللہ علیہ وسلم کی رسالت, کہ حضور کی رسالت پر اللہ گواہی دینے کے لیے کافی ہے. محمد الرسول اللہ, دیکھو پورے قرآن میں حضور کا نام مبارک صرف چار جگہ پر آیا, اور چاروں جگہوں پر بھی کسی نے کسی حکمت کے پیش نظر آیا. یہ بھی آپ صلی اللہ علیہ وسلم کی شان اور عظمت ہے کہ ہر جگہ حضور کا نام کے بجائے آپ کے اوصاف, آپ کے القاب, بشیر, نذیر, داعی, ایسے القاب استعمال کیے گئے, اور نام کم سے کم محض حکمتوں کے پیش نظر ذکر کیا گیا, ایک سمجھ میں آتا ہے. اور یہاں کیا حکمت ہے؟ یہاں حکمت یہ ہے کہ یہ صلح حدیبیہ کا واقعہ چل رہا تھا, جس میں مشرکین مکہ نے صلح نامے پر محمد الرسول اللہ یہ لفظ گوارا نہیں کیا, لفظ کو بدلوا کے محمد بن عبداللہ لکھوایا. اللہ فرماتے ہیں کہ وہ صلح نامے سے تم میرے نبی کی رسالت کو نکلواتے ہو, میں قیامت تک کے لیے اپنے نبی کی رسالت کو ثبت کر دیتا ہوں. اس کے بدلے میں آ گیا محمد الرسول اللہ. والذین معہ, جو صحابہ حضور کے ساتھ ہے, اشداء علی الکفار, جو کافروں کے معاملے کے اندر سخت ہے. یہاں مفسر نے تفسیر میں لا یرحمونہم کی ہے تفسیر, وہ زیادہ گلے سے نیچے اترتی نہیں ہے, یہ تھوڑی نامناسب تفسیر معلوم ہوتی ہے. رحماء بینہم, یہ صحابہ آپس کے اندر رحم دل ہیں, مہربان ہیں, محبت کرنے والے ہیں, نرمی اور شفقت کرنے والے ہیں, جیسے کہ باپ بیٹے کے درمیان میں محبت ہوتی ہے. بھائیوں سے, یعنی صحابہ آپس میں, پوری امت آپس میں بھائی بھائی, لہذا آپس میں ہمدردی, توازو, انکساری ہو. اور صلح حدیبیہ میں صحابہ کی یہ دونوں صفت سامنے آئی, پہلے اشداء علی الکفار کے پیش نظر بیعت رضوان کی, اور پھر رحماء بینہم کے پیش نظر جو ہے چپ چاپ مدینہ منورہ ان کی واپسی ہو گئی. حضرات مفسرین یہ فرماتے ہیں کہ یہ دونوں صفت حب فی اللہ اور بغض فی اللہ کی علامت ہے, کہ اللہ کی محبت کے اندر آپس میں صحابہ محبت کرتے ہیں, اور اللہ کی خاطر نافرمانوں سے یہ لوگ عداوت اور دشمنی رکھتے ہیں. گویا اللہ اور اللہ کے رسول کی محبت کے زیر اثر صحابہ بھی آپس میں نرمی اور دوستی کا سلوک کرتے ہیں, اس لیے کہ محبوب کا دوست کبھی محبوب ہوا کرتا ہے. حدیث قدسی میں آیا ہے, جو آدمی میری عظمت کے زیر اثر آپس میں محبت کرتے ہو, قیامت کے دن اللہ تعالیٰ ان کو آواز لگائیں گے کہ وہ لوگ کہاں ہیں جو میری عظمت کے پیش نظر آپس میں محبت کرتے تھے, آج میں ان کو اپنے سائے عاطفت میں داخل کروں گا, جبکہ قیامت کے دن اللہ کے سائے کے علاوہ کسی اور کا سایہ محشر میں نہیں ہوگا. رحماء بینہم, یہ آپس میں رحم دل ہے. دیکھو شرعی مصلحت کے پیش نظر کسی کافر سے حسن سلوک کرنا, احسان کرنا جائز ہے, بشرط اتنی ہے کہ اس کی وجہ سے مداہنت فی الدین نہ ہو جائے, کہ محبت اور اکتہ اور اتحاد کے نام کے اوپر کوئی آدمی شرک کرنے لگے, ان کے مشرکانہ اعمال اور طور و طریق میں شریک ہونے لگے, یہ تو شریعت میں ممنوع, باقی ان کے ساتھ احسان حسن سلوک جائز ہے. مومن اللہ تعالیٰ کی دونوں صفات کا مظہر ہے, صفت جمال کا مظہر ہے اس لیے رحماء بینہم, صفت جلال کا مظہر ہے اس لیے اشداء علی الکفار. اسی طرح جس موقع پر اللہ اور اس کے رسول نے حکم دیا کافر یا کسی کے ساتھ بھی سختی کرنے کا, تو اس موقع کے اوپر مومنین سختی کریں گے, وہاں دوستی اور رشتہ داری سختی کرنے سے رکاوٹ نہیں بنے گی. اور جہاں اللہ اور اس کے رسول کی طرف سے رحم و کرم کا حکم دیا جائے گا وہاں رحم و کرم کریں گے, وہاں پر کسی عداوت کی وجہ سے رحم و کرم کو نہیں چھوڑیں گے. حضرات صحابہ کے متعدد واقعات ہیں, خلفائے راشدین کے بھی واقعات ہیں کہ انہوں نے غیر مسلموں کے ساتھ حسن سلوک کا برتاؤ کیا, ان کے جزیے بعض حالات میں معاف کر دیے, ان کے لیے بیت المال میں سے نفقات جاری فرمائے, یہ سب ان کے واقعات موجود ہیں. رحماء بینہم تراہم رکعاً سجدا, یہ صحابہ کے صفات امت کو تعلیم دی جا رہی ہے کہ امتیو تم بھی یہ صفات اپناؤ. تراہم رکعاً سجدا, تم ان کو دیکھو گے تو کثرت سے رکو کرتے کثرت سے سجدہ کرتے ہوئے تم ان کو دیکھو گے. یبتغون فضلاً من اللہ ورضوانا, یہ اللہ تعالیٰ کے فضل کو اللہ کی خوشنودی کو تلاش کرتے رہتے ہیں, یعنی ان کی آپس کی محبت اور اسلام کے خاطر عداوت کثرت رکوع اور سجود, یہ سب کے سب اللہ کی خوشنودی حاصل کرنے کے لیے ہوا کرتے ہیں, اللہ کے فضل کو اللہ کی خوشنودی کو حاصل کرنے کے لیے ہوتے ہیں. سیماہم فی وجوہہم, ان کی علامت ان کے چہروں کے اندر ہے, ان کی علامتیں ان کے چہروں میں, کیا مطلب, ان کے چہروں کے اوپر ایک نورانیت ہے, ان کے چہروں کے اوپر ایک سفیدی ہے, اور انہی نورانیت اور سفیدی کی وجہ سے دنیا میں بھی لوگ ان کو پہچان لیتے ہیں اور آخرت کے اندر بھی وہ لوگ پہچان لیے جائیں گے. حدیث شریف کے اندر آتا ہے کہ کوئی آدمی زیادہ سجدے کرتا ہو تو اس سجدے کا اثر اس کے چہروں کے اوپر نمایاں ہوتا ہے. حدیث میں یہ بھی آتا ہے کہ جو آدمی رات کی تاریکی میں کثرت سے نماز پڑھتا ہو, دن میں اس کا چہرہ نورانی اور جگمگاتا ہوا ہوگا. بعض نے کہا کہ قیامت کے دن صحابہ کے چہرے چمکتے دمکتے ہوں گے, بعض کہتے ہیں کہ چہرے کی چمک سے مراد خشوع اور تواضع ہے, بعض کہتے ہیں کہ چہرے کی نشانی سے مراد ہے چہرے کے اوپر مٹی کے اثرات, کیونکہ یہ حضرات تواضعاً کپڑوں پر سجدہ نہیں کرتے, سیدھی زمین مٹی کنکر پر سجدہ کرتے ہیں, جس کی وجہ سے ان کی پیشانیوں کے اوپر اس کے نشانات نمودار ہوتے ہیں. جو آدمی کثرت سے سجدہ کرتا اس کی پیشانی کے اوپر بہت سی مرتبہ سیاہ نشان بن جاتے ہیں, تو بعض مرتبہ چمکدار نشان بن جاتے ہیں. سیماہم فی وجوہہم, ان کی نشانیاں ان کے چہروں میں, اور قیامت کے دن تو یہ چودھری کے چاند کی طرح ان کے چہرے چمکتے ہوں گے. بعض مفسرین نے اس کی توجیہ طریقے سے کی کہ ان کے دلوں میں اللہ کی خشیت ہے, خشوع ہے, ان کے دلوں میں اچھی نیتیں ہیں, ان کے دلوں کے اندر اخلاص ہے, ان سب چیزوں کی شعائیں یعنی باطن میں حسن نیت اخلاص خشیت خشوع اس کی شعائیں ان کے باطن سے پھوٹ پھوٹ کر کے ان کے چہروں کو روشن اور منور بنا دیتی ہے. صحابہ اپنے چہروں کی نورانیت متقیانہ چال ڈھال سے لوگوں کے مجمع میں الگ تھلگ پہچان لیے جاتے تھے. ان کی نیکی کا نور قلب میں ہوتا اور اس کی رونق چہرے کے اوپر ہوتی, और यही रौनक उनके लिए रिस्क में फराखी और इज्जत में उस हद का जरिया बनती। हजरत सहाबा का खुलूस उनके नेक आमाल का ये असर था कि जो भी इनको देखता उसका दिल गवाही देता कि अल्लाह के बरगुजीदा बंदे हैं। बल्कि ये सहाबा जब मुल्क शाम गए हैं फतह करने के वास्ते, तो ईसाइयों ने बे इख्तियार इनके चेहरों की नूरानियत देख कर के दरवाजे खोल दिए और जो है जंग करने तक की नौबत बाज मौकों पर नहीं आई। और इनके नूरानी चेहरे देख कर के ईसाई कहते थे, खुदाए पाक की कसम इनके चेहरे तो ईसा के हवारियों जैसे मालूम होते हैं। ये नसारा ने बे इख्तियार गवाही दी है। तो ये सब जो है हजरत सहाबा के अनवार की बात है। इमाहुम फी वुजूहिहिम मिन असरि सुजूद, के चेहरों की नूरानियत सजदों की ताखीर से। ये है मोमिन के चेहरों की नूरानियत। ये नहीं कि ब्यूटी पार्लर में जा जा करके या एक चेहरे छिलवा छिलवा करके चेहरे को चमकाने की नापाक कोशिश की जाए। ज़ालिका मसलहुम फित तौरा, उनके औसाफ अल्लाह ने तौरात में भी जिक्र किए थे। और मसलहुम फिल इंजील, उनके औसाफ अल्लाह ताला ने इंजील के अंदर भी जिक्र फरमाए थे। आज भी तमाम तर तहरीफात के बावजूद सहाबा के औसाफ तौरात और इंजील में मौजूद है। इमाम बगवी ने अपने जमाने की तौरात के नुस्खों के हवाले से इबारतें नकल किए। कहते हैं कि इंजील में सहाबा की मिसाल इस तरह आई कि ये शुरू में कलील होंगे, वाकईतन कलील तीन ही अफराद थे, मर्दों में हजरत अबू बकर सिद्दीक, औरतों में हजरत खदीजा, जवानों बच्चों में हजरत अली रिदवानुल्लाह तआला अलैहिम अजमाइन, ये तीन ही हजरत शुरू में थे। फिर इंजील में लिखा हुआ था कि शुरू में ये कलील होंगे, फिर आहिस्ता आहिस्ता बढ़ेंगे और कवि होंगे। और ऐसा ही हुआ, तीन से फिर हजारों सहाबा की तादाद हो गई। हजरत कतादा फरमाते हैं कि सहाबा की मिसाल इंजील में लिखी हुई थी कि एक कौम ऐसी निकलेगी जो खेती की तरह बढ़ेगी। और सहाबा खेती की तरह बढ़े कि दाना डाला जाए, पानी बरसे तो कैसे घास उग जाती है। इस तरह हजरत सहाबा भी बढ़ते चले गए और नेक कामों का हुक्म करने वाले, बुरे कामों से रोकने वाले ये होंगे सहाबा। ये सब चीजें जो है इंजील के अंदर लिखी हुई थी। ज़ालिका मसलहुम फित तौरा व मसलहुम फिल इंजील, उनका ये हाल तौरा में और इंजील में अल्लाह ने इनके औसाफ बयान किए थे। कज़र इन अखरज शतअहु, उस खेती की तरह उनका हाल है जिसने अपनी कूपल को निकाला। इब्तिदान एक कूपल जमीन से निकलती है, जमीन फटती है एक कूपल निकलती है। फ़आज़रहु, फिर धीरे 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 वो कूपल मजबूत होती है, बड़ी हो जाती है। फ़स्तग़लज़ा, फिर मोटी हो जाती है। फ़स्तवा अला सूक़ी, फिर धीरे 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 अपने तने के ऊपर खड़े रहने के काबिल बन जाती है। पहले कुपल जब निकलती कितनी नर्म नाजुक होती है, यूं करके टूट जावे। अपने वड्डू के अंदर कैसी कुपल होती है, चबाने में भी कोई तकलीफ नहीं, आसानी से खा जाते हैं। लेकिन अगर इसको आप निकालो नहीं और रहने दो तो धीमे धीमे वो बड़ी होगी और एक फिर पूरा पौधा तना और मजबूत दरख्त वो बन जाएगा। का यही हाल हजरत साहबा का हुआ। इब्तिदान जो है बहुत कमजोरी में इब्तिदा हुई, धीमे 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 हजरत साहबा बढ़ते गए, मजबूत हो गए। युअजिबुज़्ज़रा, काश्तकार को इसका मंजर बड़ा प्यारा लगता है। काश्तकार से बाद हजरत ने मुराद लिया खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को, कि हुजूर का लगाया हुआ बाग है, ये आपकी लगाई हुई मुबारक खेती है, कि ये आप सल्लल्लाहु अलैहि वसल्लम को कितनी भली लगेगी, जैसे एक दुनियावी काश्तकार को अपनी खेती बड़ी अच्छी लगती है, ये रूहानी खेती जो हुजूर ने लगाई अपने सहाबा को देखकर कितनी खुशी होती होगी। चुनांचे मर्जुल वफात की रिवायत में आता है कि जिंदगी के आखिरी दिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फजर के वक्त पर हुजरे मुबारक का पर्दा हटाया, पूरी मस्जिद लबो लब भरी हुई थी। ये देख कर के कल्बे अतहर को बड़ी मसर्रत हुई, हुजूर के चेहरे अनवर के ऊपर खुशी आई। ए अल्लाह, एक वक्त वो था कि जब मुझे नमाज पढ़ने से डर लगता था कि मैं खुले आम नमाज पढ़ूं, मुशरिकीन सताते थे, पर आज ये मौका आया कि फिदाकारान की जमात से मस्जिद भरी हुई है। ताकि उसके जरिए काफिरों का जी जलावे, दुश्मन का जी जलेगा। ओहो, ये इतने तरक्की कर गए, ये इतने आगे बढ़ गए। मक्का के काफिर कहा करते थे लेकिन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा घबराने की जरूरत नहीं, जब तक ये जिंदा है उनका दीन बाकी है, ये मरेंगे उनका दीन खत्म हो जाएगा। का ऐसा नहीं हुआ, उनकी आरजू अल्लाह ने खाक में मिला दी, वो लोग उनके दिल जले गुस्से में रहे। वादल्लाहुल्लज़ीना आमनु वामिलुस्सालिहाति मिनहुम, इन हजरात सहाबा सब के सब ईमान और नेक आमाल वाले थे, इन तमाम के लिए अल्लाह की तरफ से मग़फ़िरत है और अल्लाह ताला की तरफ से बहुत बड़े बदले का वादा है। हजरात मुफस्सिरीन फरमाते हैं कि वल्लज़ीना माहु, उसमें अलग अलग तबकों का बयान है। नंबर एक, तमाम उम्मती जो कयामत तक इन सिफात से मुत्तसिब होंगे, वो भी इन आयात के मिसदाक है। कौन से सिफात? असिदा वलल कुफार रहमाओ बैनहुम तराहुम रुकान सुज्जदा, ये सब सिफात जिस जिस उम्मती में कयामत तक आएंगे वो उम्मती भी इस आयत का मिसदाक है, लेकिन तबअन और जिमनन। नंबर दो, सहाबाए किराम आमतन ये औसाफ से मुत्तसिफ होने की वजह से इसालतन और कसदन दाखिल है, इसलिए कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मईयत हकीकिया इन हजरात सहाबा को नसीब हुई, उनके अंदर ये औसाफ थे, इसलिए ये हजरात हकीकतन इस आयत के मिसदाक करार दिए जाएंगे। नंबर तीन, अस्हाबे बैते रिदवान अखसुल खुसूस इन आयात के मिसदाक है, इसलिए कि ये आयत उन्हीं के वाकिये के पस मंजर के अंदर नाजिल हुई, इसलिए अखसुल खुसूस इन आयतों के मिसदाक करार दिए जाएंगे। बाज़ हज़रात ने आयत की तफसीर इस तरीके से की कि माहू से मुराद हजरत अबू बकर सिद्दीक, क्योंकि उनकी मईयत नस कुरानी से साबित। इसकाल इज यकूल लिसाहिबिही ला तहज़न इन्नल्लाह माना, ये मईयत सिद्दीक अकबर की मंसूस है, इसलिए माहु के मिसदा के अव्वल हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु, इसलिए हुजूर ने इरशाद फरमाया वलाकिन अफी व साहिबी, अबू बकर तो मेरे भाई और मेरे साथी है। फिर मईयत से मुराद आम में है, चाहे ये मईयत सहाबा को आपकी जिंदगी में नसीब हुई, और दूसरी मईयत है कयामत तक आने वाले तमाम के तमाम मुसलमान जो हुजूर की सुन्नत की इत्तेबा की बरकत से आपकी मईयत का मकाम रखते हैं। अशिद्दाउ से मुराद हजरत उमर है, क्योंकि दीन के मामले में उनकी शिद्दत मुसल्लम है। हदीस में आया कि शैतान हजरत उमर के साये से भी भाग जाता है, और शिद्दत से मुराद जिहाद और किताल में सख्ती है। अलल कुफार में कुफार इबारतन और नफ्स शैतान दलालतन हर नाफरमान फासिक और गुनेगार कयासन शामिल है, तो गोया के कुफार के अंदर नफ्स कुफार भी आ गए, नफ्स और शैतान भी आ गया, नाफरमान और आशी भी ये शामिल हो जाएंगे इल्लत मुश्तरका की वजह से। रहमाओं बैनहुम से हजरत उस्मान गनी मुराद है, इसलिए कि जिनका हिल्म और रहम जरबुल मसल था, और बाद में आम मुसलमानों को मुराद लिया कि सब मुसलमान आपस में एक दूसरे के साथ रहम दिल है, और सब मखलूक भी इसके अंदर शामिल है। और بعض حضرات نے رکعاً سجداً سے حضرت علی رضی اللہ تعالیٰ عنہ کو مراد لیا, کیونکہ حضرت علی رضی اللہ تعالیٰ عنہ کی نماز, انہوں نے اپنی نماز کے ذریعے سے اپنے آپ کو اللہ کی ذات کے لیے فنا کر دیا تھا. یہ بھی آیت کریمہ کی ایک تفسیر بعض مفسرین نے کی ہے. بعض حضرات یہ فرماتے ہیں کہ شف اہو اس سے حضرت ابوبکر صدیق مراد, پہلے کوپل اسلام جی, آزرہو حضرت عمر مراد کیونکہ ان کے آنے پر اسلام کو تقویت ہو گئی, فستغلظ اس سے حضرت عثمان مراد, اور فستوا علی سوقہ سے حضرت علی مراد, یعنی ان حضرات کا دور خلافت مراد ہے. کہ شف اہو سے دور صدیقی, اور جو ہے آزرہو سے دور عمر, اور فستغلظ سے دور عثمان, اور فستوا علی سوقہ سے دور علی, یعنی یہ خلافت راشدہ کے چار دور مراد ہے. اور تمام کے تمام صحابہ کرام کو بھی آیت کے اندر مراد لیا جائے تو یہ زیادہ بہتر اور افضل بات ہوگی, کیونکہ صحابہ ان تمام صفات کے حامل تھے.